नमस्कार, कार्यक्रम बदलिँदो नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल। समसामयिक विषय वस्तु र घटनाक्रमका बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालोको अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी संविधान संशोधन प्रस्तावका कारण उत्पन्न राजनीतिक गतिरोध फुकाउने विषयमा भइरहेका प्रयासबारे छलफल गर्दैछौं। संविधान संशोधन प्रस्ताव दर्ता भएपछि उत्पन्न राजनीतिक गतिरोध अन्त्य हुनुको साटो दलहरूबीच झन्झन दूरी बढ्दै गएको छ। सभामुख हुन्सरी घरतीले भोलि संसद चल्ने बेलासम्म सहमतिमा पुग्न दलहरूलाई समय दिए पनि निकास निस्कने सम्भावना निकै कम देखिन्छ। वार्ता र छलफलमा बसेर निकासको बाटो पहिल्याउनुको साटो सत्ता र विपक्षी दलहरू आरोप प्रत्यारोपमा उत्रिरहेका छन्। दुवै पक्ष एक अर्कालाई गलाउने रणनीतिका साथ अभिव्यक्ति दिइरहेका छन्। आजको कार्यक्रममा हामी निकासका लागि दलहरूबीच किन गम्भीर रूपमा छलफल भइरहेको छैन, कसका कारणले राजनीतिक गतिरोध झन गाँठो परिरहेको छ, एमाले सहमतिका लागि किन बाधक बनिरहेको छ लगायतका विषयमा कुराकानी गर्दैछौ। आजको कुराकानीमा हुनुहुन्छ नेकपा एमालेका उपाध्यक्ष भीम रावल। तपाईँलाई कार्यक्रम बदलिँदो नेपालमा स्वागत छ।
धन्यवाद।
सभामुख अनुसरी घरतीले दलहरूलाई सहमतिका लागि भनेर 3 दिनको समय तोक्नु भएको थियो अस्ति। दलहरू के छलफलमा छन् कि के छ स्थिति?
नेकपा एमाले त सधैँ सहमतिको पक्षमा छ। यो उहाँले सहमति खोज्नुपर्छ भन्ने कुरा हाम्रो लागि नौलो कुरा भएन। तर विमतिको राजनीति देशलाई द्वन्द मुठभेड अन्यलतर्फ त स्वयं यो सरकारले धकेलिरहेको छ। त्यसकारण सहमतिको राजनीति कसरी अगाडि बढ्छ भन्ने कुरा यो सरकारको क्रियाकलाप र व्यवहारमा भर पर्छ।
दलहरूबीच त छलफल त हुनु पर्ला नि, जुन अहिलेको जुन गतिरोध छ। संविधान संशोधन प्रस्तावपछि प्रमुख प्रतिपक्ष तपाईँहरूले संसद अवरुद्ध गरिरहनु भएको छ।
छलफल गर्न त हामी जहिले पनि तयार नै छौँ, छलफल भइ पनि रहेको छ। तर त्यो छलफल देशको हितको लागि हुनु पर्यो, दिगो शान्तिको लागि हुनु पर्यो, देशको स्वाधीनता स्वतन्त्रताको लागि हुनु पर्यो, नेपालीहरूको हितको लागि हुनु पर्यो। र जुन संविधान हामीले यति लामो समयसम्म यत्रो ठूलो राष्ट्रिय स्रोत खर्च गरेर लागू गरेका छौँ, त्यो संविधानलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्नको लागि हुनु पर्यो। अब यसको विपरीत हुने छलफलले त कुनै सकारात्मक परिणाम पनि निकालिहाल्दैन।
सोमबारसम्म जुन सभामुखले अर्को बैठक तोक्नु भएको छ, त्यो दिनपछि सहमतिमा पुग्नुहोस्, अन्यथा म चाहिँ अब अवरोधकै बीच पनि संसद बैठक अगाडि बढाउँछु भन्ने आशयको उहाँको अभिव्यक्ति थियो भनेपछि त्यतैतिर उन्मुख हुने भयो।
अब यस्ता बैठकहरू त धेरै तोकिए, धेरै भए पनि व्यवस्थापिका संसद भनेको यो कुनै पार्टी विशेषको मात्र होइन। नेकपा एमाले 182 स्थानसहित त्यहाँ उपस्थित छ। अहिले जो 9 दलले संविधान संशोधनको प्रसङ्गमा विमति राखिरहेका छन्, ती दलहरूको समग्र शक्ति जोड्ने हो भने 1/3 बढी छ। त्यसकारण कसैले व्यवस्थापिका संसदमा मलाई यस्तो मन लाग्यो म गर्छु भनेर त्यो भइहाल्ने कुरा पनि भएन, र त्यो कसैले त्यस्तो दम्म गरेर त्यतातिर कुनै निर्णय हुन सक्ने कुरा पनि भएन।
त्यो सहमतिका लागि एक खालको दबाव पनि हुनसक्छ नि, जस्तै सहमति यसअघि पनि सुभाष नेमाङ सभामुख हुँदा दलहरूलाई चाहिँ यस्ता खालका आग्रहहरू अनुरोधहरू त गर्दै आउनुभएको हो।
सहमुखबाट सकारात्मक परिणाम ल्याउनको लागि दबाव पुगोस् भन्ने आशय हो भने उहाँले सबभन्दा पहिले वर्तमान सरकारका प्रधानमन्त्री र सरकारमा रहेका ठूला दल नेपाली काङ्ग्रेस र माओवादी केन्द्रलाई दबाब दिनु पर्यो, किनभने हामीले कुनै समस्या सिर्जना गरेका होइनौँ। नेपालको संविधान आइसकेपछि त त्यसको कार्यान्वयन गर्ने गराउने र अगाडि बढ्ने कुरा त देशको लागि स्वतः एउटा निकास थियो नि। त्यो कुरालाई नै भ्रम अन्यलमा हालिदिएर अनि समस्या उत्पन्न गर्ने काम त सरकार र सरकारमा रहेका ठूला दलहरूले गरेको हो। त्यसकारण अब उहाँहरूलाई दबाब दिने आशयले उहाँले त्यसो भन्नुभयो भने राम्रै भयो, हेरौँ परिणाम कस्तो हुन्छ।
भनेपछि तपाईँहरूबीच त छलफलै भएको छैन, जस्तो सत्तापक्ष विपक्षी बीच चाहिँ यो गतिरोध अन्त्य गर्ने विषयमा त छलफल भएकै देखिन्न तपाईँकोहरू सुन्दा त।
1-2 दिन अगाडि छलफल त भएको थियो तर त्यो छलफलले कुनै सार्थक निष्कर्ष निकाल्न सकेन। वर्तमान प्रधानमन्त्री र नेपाली काङ्ग्रेसका शीर्ष नेतृत्वले आफ्नो पुरानै कुरा उहाँहरूले दोहोऱ्याउनु भयो र विगतमा पहिलो संविधान सभाको कार्यकाल र दोस्रो संविधान सभाको कार्यकालमा जे कुरामा जे विषयमा जे प्रसङ्गमा अब नेपालको राष्ट्रिय हित हुने कुराहरू होइनन् भनेर हामी तिन दल त्यति बेला सहमतमा पुगेका थियौँ, तिनै कुराहरूलाई कोट्याएर वर्तमान प्रधानमन्त्री र नेपाली काङ्ग्रेसको शीर्ष नेतृत्वले देशलाई पुनः द्वन्द अन्यल अस्थिरता र बाह्य हस्तक्षेपको भुमरीतर्फ धकेल्न खोजेको हुनाले हामीले त्यो कुरालाई अस्वीकार गर्नुपर्छ भनेर पाइला चालिरहेका छौँ।
तर यसो भनिरहँदाखेरि देशलाई यस्तै निर्णयको बन्दी, सत्तापक्ष र विपक्षीको चाहिँ आन्दोलनको टकराव, संसदको अवरोधको स्थितिमा त राख्न सकिन्न।
हामीलाई पनि दुःख छ, यो सरकार र नेपाली काङ्ग्रेसको शीर्ष नेतृत्वले यो देशलाई अनिर्णयको बन्दी बनाउन किन खोजेको हामी आश्चर्यचकित भएका छौँ। उहाँहरू चुनावको कुरा गर्नुहुन्छ, चुनावको कुरा गर्दा त्यसलाई आवश्यक पर्ने कानून ल्याउनुभन्दा उहाँहरू संविधान संशोधनको कुरा गर्नुहुन्छ, तराई पहाड हिमालको एकतालाई टुटाउने कुरा गर्नुहुन्छ, नागरिकतामा विदेशीहरूलाई देशभित्र हुल्ने कुरा गर्नुहुन्छ, परदेशहरूको समान अधिकार समान मान्यताको सिद्धान्तलाई विखण्डित गर्ने कुरा गर्नुहुन्छ, भाषा सम्बन्धमा घुमाउरो किसिमले, फेरि नेपालका जो राष्ट्रिय भाषाहरू हुन् त्यो भाषामा अरू कुनै भाषा घुसाउने कुरा गर्नुहुन्छ। त्यस कारणले गर्दा देशलाई अनिर्णयको बन्दी बन्ने स्थिति र वातावरण त यो सरकारले सृजना गरेको हुनाले बरु त्यो वातावरणलाई तोड्नुको लागि पो हामीले पाइला चालेका छौँ। त
भनेपछि के गर्नु पर्यो सत्तापक्षले त्यसका लागि?
स्पष्ट छ, नेपाली जनताबाट निर्वाचित सार्वभौम सत्ता सम्पन्न संविधान सभाले जुन संविधान धेरै मेहनतपछि छलफलपछि सहमतिपछि जारी गर्यो त्यो संविधानलाई कार्यान्वयन गर्नु पर्यो, जनताको ताजा जनादेशको लागि जन निर्वाचन गर्नु पर्यो, निर्वाचनको कार्यक्रम ल्याउनु पर्यो, मिति तय गर्नु पर्यो र देशभरि शान्ति सुरक्षाको स्थिति निर्माण गर्नु पर्यो।
त्यसका लागि जुन तपाईँले भन्नुभयो संविधान कार्यान्वयनको लागि चुनावको कुरो छ, त्यसमा जान त मधेसकेन्द्रित दलहरूले जुन सुरुदेखि नै असन्तुष्टि राखेका थिए उहाँहरूको केही न केही कुराहरू उहाँहरूलाई चाहिँ खालको फेस सेभिङ मात्र भने पनि गरिदियो हुन्थ्यो भन्ने देखिन्छ र यो संविधान संशोधनले चाहिँ हामीलाई त्यतिको गर्छ भन्ने उहाँहरूको आशय बुझिन्छ। त्यसको लागि त एमाले पनि तयार हुनुपर्ने हो नि, किनकि अघिल्लो तपाईँ पनि उप प्रधानमन्त्री हुँदा उहाँहरूको माग सम्बोधनको लागि निकै प्रयास गर्नुभएको थियो।
यस प्रसङ्गमा म तिनवटा कुराहरू भन्न चाहन्छु र स्मरण गर्न चाहन्छु। जुन बेला हामी संविधान निर्माण गर्दै थियौँ त्यति बेला पर्सादेखि सप्तरीसम्मको एउटा प्रदेश बनाइयो भने त्यो मधेस प्रदेशको जुन माग हो त्यो पुरा हुन्छ, यो गरौँ भन्ने कुरा नेपाली काङ्ग्रेसका नेताहरूले भन्नुभयो। हामीले त्यही बेला प्रश्न उठाएका थियौँ, यो पर्सादेखि सप्तरीसम्मको प्रदेश बनाउँदा यसमा पहाड नमिसाउँदा के पक्कै समस्या समाधान हुन्छ त? यस्तो प्रदेश त नेपालले बनाउनु नहुने हो, किनभने यस्तो प्रदेशबाट सबभन्दा बढी घाटा त्यो क्षेत्रका तराईवासी जनतालाई हुन्छ, यो तराईवासी जनताको हितमा छैन, यो नेपालको हितमा पनि छैन भनेर हामीले त्यति बेला पनि आफ्नो दृष्टिकोण अगाडि सारेका हौँ। तर त्यति बेला नेपाली काङ्ग्रेसको तर्फबाट के भनियो भने र माओवादीको तर्फका अहिलेका प्रधानमन्त्री लगायतका नेताहरूले पनि के भन्नुभयो भने होइन यति भएपछि समस्या समाधान हुन्छ, भोलि कुनै त्रुटि कमी भयो भने आगामी दिनमा सच्याउँला यो मानौँ भनेपछि हामीले त्यो कुरा मान्यौँ, तर धोका दिइयो, त्यति त्यो छुट्याएर पनि समस्या समाधान भएन। त्यसपछि नेपाली काङ्ग्रेसका तत्कालीन सभापति तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाजीले के भन्नुभयो भने अब हामीले संविधानको धारा 42 र निर्वाचन क्षेत्र निर्धारण सम्बन्धी संशोधन गऱ्यौँ भने यो कुरा मिल्छ, त्यसकारण संविधान जारी गर्दा हामीहरू यो संशोधन गर्नेछौँ भनेर पनि बोलौँ, केही न केही संशोधन गर्नेछ भने बोलौँ, त्यसो भए चाहिँ हुन्छ भन्ने कुरा भयो। हामीले त नबोलौँ भनेको थियौँ, किनभने संविधान संशोधनको प्रक्रिया त भोलि यो अभ्यासमा गएपछि कहाँनिर कमी कमजोरी रह्यो त्यसको आधारमा गर्ने कुरा हो, अहिले हामीले किन घोषणा गर्ने? होइन यति गरौँ, यति गरेपछि समस्या समाधान हुन्छ भन्यो, हामीले त्यो कुरा मान्यौँ। त्यसपछि हाम्रै सरकारको पालामा अर्थात् हाम्रो पार्टीको नेतृत्व भएको बेलामा हामीले दुईवटा धारामा संशोधन पनि गऱ्यौँ, तर त्यसबाट पनि समस्या समाधान भएन। त्यसलाई के भनियो त भने यो लिने जति लिइहाल्ने, समस्या जस्ता तस्तै राख्ने भन्यो, यहाँ दोस्रो धोका दियो। अब उहाँहरू तेस्रो धोका दिन खोज्दै हुनुहुन्छ, अहिले पनि हामीले स्पष्ट शब्दमा सुनेका छौँ यो सरकारले जुन संशोधन प्रस्ताव ल्याएको छ यो संशोधन प्रस्तावमा परिमार्जनको कुरा गर्दै हुनुहुन्छ उहाँहरू, त्यो परिमार्जनबाट उहाँहरूले के आर्जन गर्नु खोजिरहनु भएको हो त्यो कुरा उहाँहरूले लुकाउनु भएको छ, र उहाँहरूले परिमार्जन भएपछि मात्रै मान्छौँ भन्नुभएको छ। तर त्यस सम्बन्धमा पनि मधेसी मोर्चाका नेताहरूले ठाउँ ठाउँमा भनेको के सुनिन्छ भने यो पाएको लिइहालौँ, समस्या बाँकी राखौँ, यो तेस्रो धोका हुनेछ। त्यसकारण यो तेस्रो धोका त यति घातक छ कि यसले नेपालको दीर्घकालीन अस्तित्व, स्वाधीनता, स्वतन्त्रता, नेपाली जनताको स्वाभिमान, सामाजिक सद्भावलाई समेत बिथोल्ने दुराशय राखेको छ। त्यसकारणले गर्दा हामी अब देशलाई पुनः त्यसरी छक्याउने धोका दिने बाटोमा कुनै पनि हालतमा जान दिनु होइन भन्ने हामी पक्षमा छौँ। यी सबै स्थितिको सिर्जना गरेर यो अघि तपाईँले जुन सोध्नुभयो अवरोध सिर्जना गर्ने काम त अघि यी जुन जुन पार्टीले धोका दिए ती पार्टीले गरे, तिनका नेताहरूले गरे, वर्तमान सरकारले गर्यो, त्यसकारण उहाँहरूले नै अवरोध सिर्जना गरे हुनाले साँचो उहाँहरूको हातमा छ, उहाँहरूले त्यो अवरोध फुकाउनुपर्छ।
तर त्यो अवरोध चाहिँ यसरी आफ्नै अडानमा टस्का मस्ट नहुँदा त एक महिना त संसद अवरुद्ध भइसक्यो, यो गतिरोध त झनै लम्बिनी देखियो नि।
यसमा हामीलाई दुःख छ, तर देशको स्वाधीनता स्वतन्त्रता भन्दा ठुलो केही पनि छैन। हामीले राजनीतिक व्यवस्था शासन प्रणाली सबै देशभित्र गर्ने हो। देशको अस्तित्वमाथि नै आँच पुग्यो भने अरू कुराको कुनै अर्थ नै रहँदैन। कुन प्रणाली हामीले ल्यायौँ, त्यसमा को प्रधानमन्त्री भयो, को मन्त्री भयो भन्ने कुराको कुनै पनि अर्थ हुँदैन। त्यस कारणले गर्दा यो जुन संविधान संशोधन छ, यो संविधान संशोधनको प्रस्ताव ल्याएर यो सरकारले समस्या सिर्जना गरेको हुनाले र यसले गतिरोधको स्थिति यो सरकारले उत्पन्न गरेको हुनाले, यदि यो सरकार गतिरोधको अन्त्य चाहन्छ, साँच्चीकै चुनाव चाहन्छ र देश र जनतालाई सुस्थिर राजनीतिक दिशातर्फ अगाडि जानको लागि जनताको मतलाई लोकतान्त्रिक प्रणालीबाट अभिव्यक्त गर्न चाहन्छ भने यो संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ वा स्थगित गर्नुपर्छ र देशमा निर्वाचनको मिति घोषणा गर्नुपर्छ, तदनुकूलको वातावरण बनाउने, शान्ति सुरक्षाको स्थिति सुनिश्चित गर्ने यो काममा सरकार लाग्नुपर्छ। त्यो गरेन भने यो सरकारले निर्वाचनको लागि गरेको कुरा केवल त्यो फोसरो गफ मात्रै साबित हुनेछ।
जस्तो तपाईँले चुनावकै मधेस केन्द्रीय दलहरूलाई चाहिँ अब यो धोका तेस्रो धोका हुनेछ, त्यस कारण हामी चाहिँ अब यसमा अल्झिनुहुन्न भनिरहँदाखेरि, जस्तै तपाईँहरूकै पार्टीका गतिविधिहरू पनि तराईमा चाहिँ घोषित कार्यक्रमहरू पनि हुन सकिरहेको छैनन्। अब मधेस केन्द्रीय दलहरूलाई एक त तीन ठुला दल मिलेर पनि तराईमा नजाने र छुट्टा छुट्टै यसरी विभाजित भएर जाँदाखेरि उनीहरूले कुनै न कुनै दलले त्यसलाई काखी च्यापिरहँदा त स्थिति त चुनावतिर उन्मुख हुँदैन नि, किनकि उनीहरूले चाहिँ यो संशोधन प्रस्ताव चाहिँ पारित नभएसम्म हामी चाहिँ चुनावमा जान दिन्नौँ भनेरको स्थिति छ।
हामीले संविधान निर्माण प्रक्रियाको बेला पनि र संविधान जारी भइसकेपछि पनि तीनवटा ठुला दलहरू गएर खास गरी तराई क्षेत्रमा व्यापक रूपमा कार्यक्रम भनेर प्रस्ताव राखेका थियौँ। त्यो प्रस्तावमा नेपाली काङ्ग्रेस र तत्कालीन ए माओवादीका नेताहरू तयार भएनन् र उहाँहरूले त्यसमा कुनै जाँगर देखाउनु भएन। त्यसपछि हामीले आफै गऱ्यौँ कार्यक्रम देशभरि, कैलालीको अत्तरियामा त हामीले विशाल आमसभा गऱ्यौँ 50,000 जनताको उपस्थितिमा। अहिले पनि हामी तराईका विभिन्न ठाउँमा व्यापक रूपमा कार्यक्रम गरिरहेका छौँ। हाम्रो जनपरिचालन कार्यक्रम अन्तर्गत विभिन्न ठाउँहरूमा भेला भएका छन् र दुई नम्बर प्रदेशका पनि विभिन्न ठाउँमा हामीले कार्यक्रम गरेका छौँ र कार्यक्रम जारी छन्। त्यसकारण हामी त गरिरहेका छौँ, तर उहाँहरू किन हो यो संविधानले जनतालाई दिएको अधिकार, यो संविधानले यो राष्ट्रको समुन्नति उन्नतिको लागि कोरेको रेखा तयार गरेको राजमार्गको बारेमा जनतालाई जानकारी गराउँ भन्दा उहाँहरू जाँगर चलाउनुहुन्न र प्रधानमन्त्रीको पदमा रहेको व्यक्तिले नै यो संविधानले सबैका अधिकार दिएको छैन, यसमा सबैको स्वामित्व छैन भन्ने झुटा प्रचार गर्नुहुन्छ। सबैलाई थाहा छ हामीले महिला दलित तराईवासी थारू मुस्लिम सबैको यो संविधानमा त दुई तिहाईभन्दा बढ्ता समर्थन गरेर स्वामित्व छ। अनि के ती समर्थन गर्ने व्यक्तिहरू ती तराईका नठहरिने, महिला महिला नठहरिने, आदिवासी जनजाति आदिवासी नठहरिने? म त भन्छु यो संविधानप्रति समर्थन गर्ने तराईवासी आदिवासी जनजाति थारू मुस्लिम पिछडेका क्षेत्रका ती जनप्रतिनिधिको उहाँहरू अपमान गर्दै हुनुहुन्छ। त्यसकारण हामी त कार्यक्रम गरि नै राखेका छौँ, हामी गर्छौँ।
तर चुनावको घोषणा गरे पनि त उनीहरूले बिथोल्छु भनिसकेपछि चुनावी अभियान निर्वाचन आयोग तपाईँहरूकै पनि त सक्सेसको रूपमा जाने स्थिति छैन। अस्ति कलैयामा पनि त अवरोध भयो,
राज्य नै तयार नभएपछि सरकारमा बस्नेहरूले नै समस्या चर्काइदिएपछि अनि अरूले त त्यसमा मौका पाउने नै भए र जहाँसम्म निर्वाचनमा कसैको विमति र विरोध भएपछि त्यो चुनाव हुन्छ कि हुँदैन भन्ने कुरा छ। हाम्रो देशमा त संविधान सभाकोमा हामीले अभ्यास गरिसकेका छौँ। त्यति बेला यही माओवादीबाट अलग हुनुभएका मोहन वैद्यजीहरू लगायतका अर्को पार्टी असहमतमा थिएन, विमतिमा थिएन, किन गरे त त्यस बेला चुनाव? अहिलेका त यो मधेसी मोर्चा भन्ने पार्टीहरूको त सीमित ठाउँमा मात्रै सङ्गठन छ, उहाँहरूको त देशव्यापी सङ्गठन थियो, किन गरे त त्यति बेला चुनाव? राज्य तयार भएपछि त चुनाव हुँदो रहेछ नि। अहिलेको समस्या तराईको समस्या होइन, तराईका अधिकांश त्यहाँका जनता चुनावको लागि तयार छन्। यो विदेशी दूतावासमा गएर साउती गर्नेहरू बाहेक त्यहाँका सम्पूर्ण जनता देशभक्त हुन्। कसै कसैले चाहिँ नेकपा एमाले तराईमा बस्नेहरू भारतीय हुन् भनेर प्रचार गरेका छ, त्यो झुट र तराईका जनतामाथिको ठुलो अपमान हो। नेकपा एमाले तराईका जनतालाई देशभक्त ठान्छ, तिलाठीमा हेर्नुहोस् त देशभक्त जनताहरूले कसरी आफ्नो भूमिको रक्षा गरे? कुनै मधेसी मोर्चाको नेता बोल्यो, नेकपा एमाले बोलेका छ उनीहरूको पक्षमा। त्यसकारण यस्ता खालका गलत प्रचार जसले गरेका छन् उनीहरूले त्यो चुनाव हुँदैन भनेर कुप्रचार गरेका हुन्। सरकारमा बस्ने जिम्मेवार व्यक्तिले नै त्यस्तो प्रचार गरेपछि अरूले गर्ने नै भए, तर राज्य तयार हुने, सरकार इमान्दारीका साथ तयार हुने हो भने जनता चुनावको लागि तयार छन्। अब कोही व्यक्ति जनताको मतमा हामी विश्वास गर्दैनौँ, चुनावमा भाग लिँदैनौँ भन्छ भने त्यस्तो अलोकतान्त्रिक मान्यता राख्नेहरूलाई त के औषधि छ र? उनीहरू चुप लाग्छन्, जनताले मत हाल्छन्, प्रक्रिया अगाडि जान्छ।
अलिकति यो तपाईँहरूका पार्टीबाट पनि एक खालको कुरा आइरहेको छ, यो सीमाङ्कन बाहेकको अरू जुन संविधान संशोधनको प्रस्ताव छ त्यस त्यो चाहिँ फिर्ता लिने हो भने सीमाङ्कन पाँच नम्बर प्रदेश सीमाङ्कन हेरफेर अरू विषयमा चाहिँ छलफल गर्न सकिन्छ भनेर एमाले चाहिँ तयार भएको स्थिति हो अहिले?
होइन, एमाले त्यसमा केही भनेको पनि छैन, यस सम्बन्धमा कुनै त्यस्तो प्रस्ताव आएको पनि छैन।
यो पाँच नम्बर प्रदेश त जुन बारम्बार सोधिने पनि रहेका छौँ हामीले, यो क्वेसन तपाईँहरूकै पार्टीका अध्यक्ष केपी ओलीले चाहिँ अघिल्लोपटक संवाद समितिमा पेस गरेको प्रस्ताव हो, तर यतिखेर आएर चाहिँ यो राष्ट्रियताको विषयमा एमाले बढी चाहिँ आन्तरिक विषयलाई चाहिँ राष्ट्रियतासँग जोडेर बढी राजनीति गर्न खोज्यो, सत्ताबाट चाहिँ च्युत भएको चाहिँ तुस पोख्यो भन्ने आरोप बढी लाग्ने गर्छ।
प्रधानमन्त्रीले यस्तो झुटो प्रचार गरेको देख्दा मलाई आश्चर्य लाग्छ। जुन बेला संविधान सभा गठन भयो त्यो बेलादेखि नेकपा एमाले निरन्तर 125 जाति समुदायको भएको र 123 भाषा बोलिने नेपाल कुनै जाति आधारमा विभाजित हुन सक्दैन, तराई पहाडलाई अलग्ग्याउनु मिल्दैन, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एक मधेस एक प्रदेश हुन सक्दैन, नेपालको आफ्नो संस्कृति नेपालको स्वाधीनताको हामीले संरक्षण गर्नुपर्छ भनेर जोरदार आज उठाउँदै आएको छ। म यस प्रसङ्गमा तत्कालीन संवैधानिक समितिमा अहिलेका माओवादी र मधेसी मोर्चाले नेपालको झण्डा परिवर्तन गर्नुपर्छ भन्दा त्यसको विरुद्धमा नेकपा एमाले उभिएको थियो र दुई मतले नेपालको झण्डा बचेको थियो। अहिलेको मधेसी मोर्चासँग सम्बद्ध सद्भावना पार्टीको एकजना सांसदले संविधान सभाको सदस्यले नेपालको नाम परिवर्तन गर्नुपर्छ भन्ने प्रस्ताव ल्याएको थियो, त्यसको विरुद्धमा पनि नेकपा एमाले उभिएको थियो। त्यसकारण उहाँहरूलाई के कुराको राम्रो स्मरण जनताले गराउनुपर्छ म गराउन चाहन्छु। नेकपा एमाले अहिले सरकारबाट हटेपछि यी कुरा उठाएको होइनन्, यी त आरम्भदेखि नेकपा एमाले भन्दै आएको छ र अहिले उहाँहरूले फेरि पहिले जुन कुरा हामीले छलफल गरेर टुङ्गाइसकेका थियौँ टुङ्ग्याएको कुरालाई फेरि उहाँले उदिनेको हुनाले हामीले फेरि बोल्नुपर्ने स्थिति आयो। जहाँसम्म हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन संवाद समितिमा त्यो प्रस्ताव राख्नुभएको भन्ने प्रसङ्ग छ, त्यो प्रस्तावको त मसौदागारै मै हुँ, किन यहाँ केपी ओलीको प्रसङ्ग ल्याएर जोड्नु पर्यो? त्यो बेला हामीले किन त्यो राखेका थियौँ भन्दाखेरि प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचन गर्ने लगायतका हाम्रा थुप्रै प्रस्तावहरू थिए, त्यहाँ त्यो समग्र प्रस्ताव भयो भने हामीले नवलप्रासीदेखि बर्दियासम्म को एक प्रदेश बनाउने कुरा सोच्न पनि सक्दछौँ, त्यसमा तर मधेसी मोर्चाको सहमति हुनुपर्छ। समस्यालाई जिउका त्यो राखिरहने अनि हामीले त्यो प्रदेश बनाइरहने कुराको औचित्य हुँदैन भन्ने कुरा पनि हामीले सँगसँगै भनेका थियौँ, तर हामीले त्यो प्रस्ताव ल्याइरहँदा तत्कालीन माओवादीसँग सम्बद्ध डाक्टर बाबुराम भट्टराईजी संवाद समितिको सभापति हुनुहुन्थ्यो, उहाँले डेढ महिनासम्म संवाद समितिको बैठकै हुँदैन भएन यो प्रस्ताव मान्दैन भनेर। जब हामीले प्रक्रियाको कुरा गऱ्यौँ, प्रक्रियामा अगाडि जाने कुरा गऱ्यौँ, त्यसपछि मधेसी मोर्चा र माओवादी दुवै पक्षले संविधान सभाभित्र त्यत्रो तोडफोड र त्यत्रो वितण्ड मचाए र उहाँहरूले त्यो प्रस्ताव नमानिसकेपछि त्यसपछि हामीले पछि भूकम्प गइसकेपछि स्वरबन्दी सहमति गऱ्यौँ, त्यो स्वरबन्दी सहमतिमा सबैको हस्ताक्षर थियो, त्यसमा पनि हस्ताक्षर थियो, उहाँहरू केपी ओलीको हस्ताक्षर त सम्झिरहनु भएको छ, अब स्वरबन्दीको हस्ताक्षर उहाँलाई कसले सम्झाइदिने? हस्ताक्षर गरिसकेपछि हामीले संविधान सभाको प्रक्रियाबाट संविधान सभाको जुन अधिकार हो त्यो अधिकार प्रयोग गरेर पहिलेका सबै सहमति खारेज गऱ्यौँ। स्वरबन्दी सहमतिको आधारमा अहिले बनाएको सात प्रदेशमा हामी सहमत भयौँ। एक, त्यो हस्ताक्षर गरेको वर्तमान प्रधानमन्त्री र नेपाली काङ्ग्रेस नेतालाई सम्झना छ कि छैन? एक, त्यो स्वरबन्दी सहमति कसले भङ्ग गर्यो? सबभन्दा पहिले नेपाली काङ्ग्रेसले भङ्ग गर्यो। हामीले सङ्घीय आयोग मार्फत सीमाङ्कन र नामाङ्कन गर्ने कुरा गरेका थियौँ, सँग कति हुने त्यो त्यसै बेला निर्णय गर्ने कुरा थियो, त्यो निर्णयको हस्ताक्षर गरेको दुई दिनपछि पछि को हट्यो? वर्तमान प्रधानमन्त्री। त्यसपछि अर्को, काङ्ग्रेस त पछि हट्यो हट्यो, लौ त्यसो भए अब देशलाई एउटा गन्तव्यमा पुर्याउँ, निर्वाचन गर्दासम्म सहयात्रा गरौँ भनेर चौधौँ मध्ये सहमति भयो, त्यसमा पनि त हस्ताक्षर थिए नि। त्यो हस्ताक्षरको अपमान कसले अवमूल्यन कसले गर्यो? वर्तमान प्रधानमन्त्री। अनि उहाँहरूले चाहिँ आफूले गरेको सही जो कुनै सभाले खारेज गरेको छैन त्यसबाट सहीबाट पछि हटेकोलाई महान भन्ने, नैतिकतापूर्ण भन्ने, जुन हस्ताक्षरलाई उहाँहरूले स्वयं नमानेर तोडफोड गरेर अनि स्वरबुद्धि सहमति गर्नुभन्दा अगाडि त्यो कुरालाई हामी सबैले अस्वीकार गरेर संविधान सभा जस्तोले निर्णय गरेका कुरालाई तैँले सही गरेका थिइस् अहिले मान भन्नु, यहाँभन्दा ठुलो राजनीतिक बेमानी, कुप्रचार र राजनीतिक अनैतिकता म अरू केही पनि ठान्दिनँ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर अहिले तपाईँले कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी संविधान संशोधन प्रस्तावका कारण उत्पन्न राजनीतिक गतिरोध अन्त्यका लागि भइरहेका प्रयास र गतिरोध लम्बिँदा संविधान कार्यान्वयनमा पर्ने असरबारे छलफल गरिरहेका छौं। कार्यक्रममा एमाले उपाध्यक्ष भीम रावलसँग गरिएको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बदल्दो नेपालमा विश्राम पछि तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। आजको कार्यक्रममा संशोधन प्रस्तावका कारण देखिएको राजनीतिक गतिरोध समाधान हुनुपर्ने बेला, दलहरूबीच बढ़ेको दूरी, निकासका उपाय लगायतका विषयमा छलफल गरिरहेका छौं। हामीसँग हुनुहुन्छ एमाले उपाध्यक्ष भीम रावल।
यो तपाईँहरूको अडान देख्दाखेरि त अब जुन संविधान कार्यान्वयनको जम्मा 74 माघ 57 एक वर्ष मात्र बाँकी छ, 3 चुनाव गर्नुपर्छ भनेर तपाईँहरू नै भनिरहनु भएको छ, त्यसको सम्भावना त लगभग टर्यो? अब संविधान धरापमा पऱ्यो भनेर निष्कर्ष निकाल्दा हुन्छ अब नागरिकहरूले?
सम्भावना टरेकै छैन। यदि यो सरकारमा बस्नेहरू साँच्चीकै निर्वाचन चाहन्छन्, जनतामाथि विश्वास गर्छन्, यत्रो देशले मेहनत गरेर ल्याएको संविधानप्रति यिनीहरूको निष्ठा छ भने 3 निर्वाचन एकैचोटि पनि गराउन सकिन्छ। हामीले त भदौ महिनामा स्थानीय तहको पुनर्रचना सम्बन्धी प्रतिवेदन तयार गर्न लगाएर मक्सिरमा निर्वाचन गर्ने त कार्यतालिका संसदमा पेश गरिसकेका थियौँ। यो सरकारले कुनै कार्यतालिका पनि ल्याएको छैन। यसले उल्टो निर्वाचन अब छिटो आउन थाल्यो भनेर संविधान संशोधनको बखेडा झिकेर चुप लागेका मान्छेहरूलाई पनि उचालेर भड्काइराखेको छ, यो काम गरिराखेको छ। त्यस कारणले गर्दाखेरि समय भिड्किसकेको जस्तो हामीलाई लाग्दैन, तर यो सरकारमा बस्नेहरू समय भिड्काएर देशमा रिक्तता ल्याएर कसैको अभिष्ट पूरा गर्ने काममा त लागेका छैनन् भन्ने शङ्का हामीलाई पनि छ।
मधेसी मोर्चा र सरकारले चाहिँ अहिले के पनि भनिरहेको छ भने यो संशोधन प्रस्ताव टेबल मात्र गरिदिनुहोस्, त्यस पछाडि चुनावको मिति घोषणा गरौँ, किनकि चुनावको लागि त एमाले सधैँ तयार भएको देखिन्छ। पछि टेबल संविधान संशोधन प्रस्ताव टेबल गर्न दिएर चुनावको मिति घोषणा गरेर त्यतातिर राजनीतिक कोर्स अगाडि बढाउँदा चाहिँ एमाले लापति किन र?
सबै देशभक्त नेपालीहरूले सोचौँ, यो तराई र पहाडलाई अलग अलग राष्ट्रियता भनेर त्यसलाई छुट्याउने, प्रदेशहरूको समानताको सिद्धान्तलाई समाप्त गरिदिने, नेपालको भाषा सम्बन्धी जुन स्थिति छ त्यसमाथि प्रहार गर्ने र अङ्गीकृत नागरिकहरूलाई घुमाइ फिराइ उहाँ उनीहरूले देशका सबै ठुल्ठुला पदमा जान पाउने बाटो प्रशस्त गरिदिने।
तर त्यो त प्रस्ताव छ र यहाँ अङ्गीकृत जान पाउने यो संशोधनमा
छ, घुमाउरो प्रकारान्तरले छ।
कसरी
छ भन्दाखेरि उहाँहरूले के भन्नुहुन्छ भने वैवाहिक वंशज भन्नुहुन्छ। वंशजको नागरिकता जो हुन्छ उसलाई त त्यो पदमा जाने अधिकार छ नि। त्यसकारण हाम्रो छिमेकी भारतमा नेपाली चेलीको बिहा गरेर गएपछि नागरिकताको निवेदन दिन 7 कुर्नुपर्ने, हामीले एक हातमा सिन्दुर एक हातमा नागरिकता दिँदाखेरि पनि अझ त्यो नहुने। दक्षिण एसियामा नेपालको जति खुकुलो नागरिकता दिने प्रणाली कुनै पनि देशमा छैन। म दक्षिण एसियाकै कुरा गरेको, पहिलो त विश्वमै छैन। त्यसकारणले गर्दा यो जुन यी सबै जुन प्रसङ्गहरू छन् यी प्रसङ्गहरूले गर्दा हामीले देशको हितमाथि आघात पुर्याउने कुरालाई यदि संसदमा छलफल गर्न पाइने विषय बनाउने बित्तिकै नेपालीहरूले बिर्सनु हुँदैन। कतिपय देशहरूमा यस्तै राष्ट्रहित विरोधी कुरालाई छलफल गर्न प्रवेश दिँदा ती राष्ट्रको अस्तित्व नै समाप्त भएको छ। त्यसकारणले गर्दा के नेपालको पहिचान मेटिने अनि त्यो पहिचान मेटिएको देशभित्र कसैको पहिचान भेटिने हुन सक्दछ, सम्भव छ? छैन। त्यसकारण यस्तो दुराशयपूर्ण कुरा भएको हुनाले हामीले त्यसप्रति आशंका गरेर यो टेबल गर्न लायक छैन भनेको एक। दोस्रो, संवैधानिक रूपमा हेर्नुहोस् त, संविधानको धारा 274 यस्तो प्रस्ताव ल्यायो भने त्यो 30 दिनभित्र सम्बन्धित प्रदेशमा पठाउनुपर्छ, प्रदेशले त्यसमा स्वीकृति जनायो भने यहाँ मतदानमा आउने हो, स्वीकृति नजनायो भने त्यो यहाँ मतमा द्वितीय मतको लागि पनि आउँदैन, आउनु योग्य हुँदैन। अहिले प्रदेशै छैन, प्रदेशको गठन नभइकन त्यो प्रस्ताव अगाडि बढाउनै मिल्दैन। अनि यो गैर संवैधानिक काम गर्दा गरेको देख्दा देख्दै, राष्ट्रको विहितमा काम गरेको देख्दा देख्दै त्यसमा छलफल गर्ने हो भने त भोलि कुनै दिन जस्तो संवैधानिक संविधान नेपालको नामै परिवर्तन गर्छु भनेको थियो, कसरी भोलि नेपाल नराखो भनेर प्रस्ताव ल्याउला अनि छलफल गर्न दिने त? त्यसकारण यो कस्तो भने घुमाउरो ढङ्गले पछि यो राष्ट्रलाई विभाजनमा लैजाने बिन्दुसम्म पुग्ने यसभित्र अन्तर्निहित विष रोप्न खोजेको हुनाले त्यो विष नरोपियोस् भनेर हामीले टेबल गर्न योग्य छैन भनेका हौँ। र यसै सन्दर्भमा म एउटा सम्झाइहालौँ, संविधान संशोधनको छलफल भन्छन्, विदेशी राजदूतहरूसँग छलफल भयो भन्छन्, मधेसीका मोर्चाले आज त्यहाँ बिहानको भोजन गरेर छलफल गरे भन्छन्, यो के हो यो? त्यसकारण यो कुनै प्रदेशसँग नेपाली बसेर छलफल गरेर साँच्चैकै नेपालको हित कसरी हुन्छ भन्ने आशयबाट आएकै होइन। त्यसकारण यस्तो दुराशयपूर्ण प्रस्तावलाई नेपाली जनताबाट निर्वाचित प्रतिनिधिहरूले छलफलमा ल्याएर त्यसलाई चाहिँ ए लौ भनेर त्यसलाई स्वागत गर्ने हो भने त
संवैधानिक संवैधानिक र गैर संवैधानिक भन्ने कुरो त प्रतिपक्षी दलले भन्दा पनि त सर्वोच्च अदालतबाटै फैसला हुने वा निर्णय गर्ने कुरो हुनसक्छ नि.
होइन, अदालतले के गर्छ त्यो स्वतन्त्र न्यायालयको कुरा, अब हामी त्यसमा टिप्पणी गर्दैनौँ. तर हामी यो देशप्रति जिम्मेवार नेताहरू, यो देश र जनताको लागि काम गर्छौँ भनेर कसम खाएकाहरू, हामी राष्ट्रियता र जनताको हितमाथि आघात पुग्ने कुरा देख्दा देख्दै हामीले चुप लाग्नु मिल्छ र? यो त अदालतको काम हो, हामी चुप लागौँ भन्ने मिल्छ र? मिल्दैन. त्यसकारण प्रत्येक देशभक्त नेपालीले हाम्रो राष्ट्रको आधारभूत हित, हक, इज्जत, प्रतिष्ठा, एकतामाथि आँस पुग्ने कुराको खुलेर विरोध गर्नुपर्छ. सबैले बोल्नुपर्छ यसमा.
अलिकति यो चुनाव केन्द्रित भएर कुरा गरौँ. चुनावको विषय पनि उठ्यो अस्ति, तपाईँ तीन दलको बैठकमा तपाईँ पनि सहभागी हुनुहुन्थ्यो. अब तीन स्थानीय तहको चुनाव गर्ने विषयमा दलहरू सहमत भएका हुन्?
हामीले त सरकारमा छँदा पहिले स्थानीय निकायको निर्वाचन गरौँ भन्यौँ. नेपाली काङ्ग्रेसले त्यसको विरोध गर्यो, हुँदैन तहको चाहिन्छ भन्यो. हामीले लोकतन्त्रमा प्रमुख विपक्षीको कुरालाई सुन्यौँ र हामीले मन्त्री परिषदबाट पारित गरिसकेको कानुनलाई पनि फिर्ता गरेर हामीले स्थानीय तहको पुनर्संस्थान सम्बन्धी आयोग गठन गर्यौँ र आयोगले भदौसम्म जिल्लाबाट प्रतिवेदन लिने, असोजसम्म पूर्ण प्रतिवेदन दिएर मक्सिरमा निर्वाचन गर्ने मैले अघि नै भने कार्यतालिका नै ल्यायौँ. नेपाली काङ्ग्रेसले जब हामीले त्यो काम तयारी गऱ्यौँ, हामीलाई सरकारबाट हटाउनलाई नेपालको राजधानी होइन विदेशको राजधानीमा छलफल गर्यो. त्यसपछि होइन अब निकायको गरौँ भन्न थाल्यो, ठिक उल्टो पहिलेको भन्दा. अनि हामीले भन्यौँ हामी त जनतामा विश्वास गर्छौँ, 18 वर्षको स्थानीय चुनाव नभएको निकायको भए पनि गरौँ, तहको भए पनि गरौँ भने हामीले भनेपछि सम्भवतः नेपाली काङ्ग्रेसलाई दबाब पऱ्यो क्यार. त्यसपछि प्रधानमन्त्रीजीले अस्ति बोलाउनु भएको बैठकमा सैद्धान्तिक रूपमा हामी अब स्थानीय तहकै चुनाव गरौँ भन्नेमा हामीले स्पष्ट शब्दमा भन्यौँ. नेपाली काङ्ग्रेसले त्यो गर्ने भए पनि ठिकै छ भन्ने शब्दमा उसले समर्थन गर्यो. जे होस्, सैद्धान्तिक रूपमा हामी त्यो निर्वाचनको लागि तयार त देख्यौँ ठुला तीन दल, तर त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्नेमा उहाँहरूले फेरि संविधान संशोधनको त्यो एउटा अर्को अवरोधलाई अगाडि तेर्स्याएर अनि त्यो संशोधन पनि संविधानमा पनि मधेसी मोर्चाको तर्फबाट परिमार्जनको अर्को थप अवरोध तेर्स्याएर उहाँहरूले यसलाई समस्याग्रस्त बनाउनु भएको छ. त्यो समस्या उहाँहरू हटाउनुहोस्, निर्वाचनको लागि त हामी तयारै छौँ.
जस्तै चुनावको मिति पनि घोषणा गर्ने एक हप्ताभित्रै भनेर नानकाजीले पनि भन्नुभएको थियो त्यति बेला तपाईँसँगै. अब यो के इन्फर्मल अनौपचारिक ढङ्गले चाहिँ चुनावको मिति तय गर्ने विषयमा पनि छलफल त सुरु भयो होला?
मलाई त्यसको जानकारी छैन. अब उहाँहरूले चुनावको मिति घोषणा गर्नुहुन्छ भने गर्नुहोस् न, हामी तयारै छौँ नि.
जस्तै चुनावमा जाने विषयमा चाहिँ मधेसी मोर्चाले पनि संविधानको जुन टेबल भइसकेपछि जान्छु भनेको छ, तपाईँहरूका कारण चाहिँ मोर्चा चाहिँ चुनावबाट अलिकति बिच्केको स्थिति जस्तो पनि देखिन्छ. तपाईँहरू अलिकति लचक भइदिने हो भने मधेसी मोर्चा पनि चुनावमा आउने, संविधान कार्यान्वयनको पनि गाँठो फुक्ने जस्तो देखिन्छ.
नेकपा एमाले सरकारमा रहेको बेला सरकारबाट, सरकारमा नरहेको बेला पार्टीको स्तरबाट तराईका समस्या समाधान गर्ने, तराईमा धेरै लगानी गर्ने, तराईका सदरमुकाम वरिपरि चक्रपथ समेत निर्माण गर्ने कुरा हामीले गर्यौँ. सिँचाइ, खानेपानी, स्वास्थ्य, बाटो सम्पूर्ण कुरा गर्ने हामीले कुरा गर्यौँ. त्यहाँका जनतालाई पर्ने डुबानको समस्यामा सबभन्दा अग्रपङ्क्तिमा रहेर नेकपा एमाले बोल्यो. हामी सरकारमा रहेको बेला मधेसी मोर्चाका नेताहरूसँग हामीले संविधानको कुन धारा, कुन व्यवस्थाले तपाईँहरूको के अधिकार कुण्ठित गरे, उनीहरूले के कुरा ल्याएपछि तपाईँको अधिकार स्थापना भन्नुहोस् भनेर हामीले सोध्यौँ. उहाँहरूले त्यसमा कुनै स्पष्ट जवाब दिन सक्नु भएन. त्यसकारण मधेसी मोर्चाले कुरा ल्याएको हुनाले नेकपा एमाले विरोध गरे हो, तराईको विरोध गर्ने हुनाले विरोध गरे भनेर जुन प्रचार गरिँदैछ यो 100% झुट. तराईका देशभक्त जनता, त्यहाँका लोकतन्त्रमा आस्था राख्ने शान्तिप्रिय जनताको भावनालाई भड्काएर यो निहित स्वार्थ पुरा गर्ने कुरा मात्रै हो. हामी आज पनि मधेसी मोर्चाका नेताहरूसँग हाम्रो कुनै व्यक्तिगत कसैसँग रिभी इभी कसैसँग द्वेष छैन. हामीले नेपालको हितको राजनीतिको कुरा गरेका छौँ. उहाँहरू नेपालको राष्ट्रिय एकता, सद्भाव, सामाजिक सद्भाव, सबैले शान्तिपूर्ण रूपमा प्रतिस्पर्धा गर्ने आफ्ना नीति, आफ्ना कार्यक्रम, आफ्ना विचारहरू लिएर जनताको बिचमा जाने, जनताले जसलाई समर्थन गर्छ त्यसलाई स्वागत गर्ने, त्यो कुरा मान्नुहुन्छ भने हामी त जहिले पनि उहाँहरूसँग छलफल गरेर निष्कर्षमा जान तयार छौँ.
तर त्यसको लागि त चुनावी वातावरण तयार हुनु पऱ्यो नि त. त्यसको लागि संसद खोल्नु पऱ्यो, गाँठो तपाईँहरूकै हातमा आइपुग्छ फेरि.
संसदको कारणले गर्दा चुनावमा के रोकेको छ र? किनभने सरकार चुनावको घोषणा गर्ने मिति तय गर्ने काम सरकारको हो. सरकारले त्यो संविधान संशोधनको प्रस्तावलाई कार्यसूचीमा नराख्ने बित्तिकै हामी त्यो चुनावी सबै कानुनहरू संसदबाट पारित गर्न मद्दत गरिहाल्छौँ. त्यहाँ कहाँ रोकिया छ र? यो त गाँठो पार्ने काम हामीले होइन, सरकारले संविधान संशोधनको देशघाती गाँठो पारेर आफै समस्या खडा गरेका छ, हामीले कुनै पनि गाँठो पारेका छैनौँ।
भनेपछि त भोलिदेखि त अब सत्ता पक्ष चाहिँ जसरी पनि संसद चलाउने, प्रतिपक्ष जसरी पनि संसद चल्न नदिने टक्रावको स्थिति त संसदमा त भिडन्तको स्थिति पो देखिने भयो।
अब सरकारमा बस्नेहरूले त्यस्ता प्रकारका स्थिति नहोस् भनेर काम गर्छन्। अब वर्तमान प्रधानमन्त्री प्रधानमन्त्रीको पदबाट पनि विद्रोह गर्छु भन्नुहुन्छ, सायद संसदबाट विद्रोह गर्नलाई उहाँले त्यो स्थिति आफै जानीबुझी सिर्जना गर्नु खोज्नु भएको हो कि? हामी त शान्तिप्रिय पार्टी हौँ, शान्तिपूर्ण प्रतिस्पर्धामा विश्वास गर्छौँ, जनतामा विश्वास गर्छौँ, देशको सर्वोपरि हितमा विश्वास गर्छौँ। अब त्यो सम्पूर्ण कुरामा आघात पार्न गरी उहाँ पाइला चाल्नुहुन्छ भने हामी निरङ्कुश विरुद्धको विरुद्ध लडेरै आएका पार्टीहरू हौँ। आज कसैले निरङ्कुशता लादेर जबरजस्ती गरेर अगाडि जान्छौँ भने ठान्यो भने मलाई लाग्छ त्यो सपना मात्रै होला।
जस्तै मध्यमार्गी बाटो पनि हुनसक्ला नि त, यो तपाईँहरू पनि नछोड्ने उहाँहरू पनि नछोड्ने भइसकेपछि त देशलाई निकास त दिनु पऱ्यो।
त्यो निकास दिने काम त जसले समस्या खडा गर्यो त्यसले गर्नु पऱ्यो नि, वर्तमान प्रधानले गर्नु पऱ्यो, नेपाली काङ्ग्रेसको शीर्ष नेतृत्वले गर्नु पऱ्यो, जसले बखडा खडा गरेका छ त्यसले खोज्नु पऱ्यो। हामी त नेपालको संविधान मानेर खुरखुरु जाउँ भनि नै रहेको छौँ। त्यो नेपालको संविधानभन्दा ठुलो राजमार्ग ठुलो निकास हाम्रो अगाडि के छ यो देशमा? त्यसकारण उहाँहरू तयार हुनु पऱ्यो। हामी त हेर्नुहोस् द्वन्द्वकालमा पनि माओवादीलाई आसामदेखि सिलगढीदेखि रोल्पासम्म कुराकानी गरेर शान्ति प्रक्रियामा ल्याउने पार्टी हौँ हामी। हामी जहिले पनि शान्ति चाहन्छौँ, सहमति चाहन्छौँ, समझदारी चाहन्छौँ, तर उहाँहरू न्यू खोजेको खोजे, बखडा निकालेको निकाले, समस्या सिर्जना गरेको गरे, गरेपछि त हामीले मात्रै सदा सर्वदा उहाँहरूलाई काँध थापेर हस हजुर भन्न त सक्दैनौँ नि।
तर त्यसलाई छलफल पनि भएन कि, यो दुःखको कुरो चाहिँ नागरिकले असन्तोष जनाउने ठाउँ चाहिँ
मैले अघि नै भने छलफल हुँदैन भए होइन, तर सरकारले जसरी सार्थक छलफल गर्नुपर्थ्यो त्यो नगरेर प्रधानमन्त्री काठमाडौँ छोडेर उद्घाटनमा दौड्ने अनि सरकारमा रहेका राजनीतिक दलका प्रमुखहरू बाहिर बाहिर दौड्ने, उहाँहरू नै त्यो गम्भीरता नदेखिएर जसरी उहाँहरूले सरकार हाम्रो नेतृत्वमा रहेको बेला हामीलाई हटाउनको लागि मैले अघि नै भने देश बाहिरको राजधानीमा छलफल गर्नुभयो। अब उहाँहरूले त देशभित्रका जनताभन्दा बाहिरको सल्लाह नै प्रमुख हुने भएपछि हामीले मात्रै छलफल गरिदिनुहोस् हजुर भनेर मात्रै समस्या समाधान हुँदैन नि।
मान्छे तत्काल निकास निस्किने सम्भावना देखिन्न
भने म देखिँदैन भन्न सक्दिनँ। यो समस्याको समाधानको साँचो मैले अघि भने जस्तै सरकारमा बस्नेहरूको हातमा छ, उहाँहरूले त्यो साँचोलाई अझ ढोका बन्द गर्नको लागि चलाउनुहुन्छ वा समस्या समाधान गर्नको लागि चलाउनुहुन्छ उहाँहरूमा निर्भर छ। नेकपा एमाले देश र जनताप्रति एकदमै जिम्मेवार भएर नेपालको संविधानलाई सिरोपर गरेर जनताको आदेशलाई सिरोपर गरेर समस्या समाधान गर्न सकारात्मक रूपमा रचनात्मक रूपमा अगाडि जान तयार छ।
अन्तिममा एउटा क्वेसन, यो फरक प्रसङ्ग पनि हुन्छ, जस्तै एमाले अहिले सडकमा पनि आन्दोलन गरिरहेछ, यो सरकारी सम्पत्तिको तोडफोडमा चाहिँ हिजो पनि एउटा सरकारी गाडी जल्यो, पटक पटक सरकारमा बसेको यस्ता पार्टीले पनि यस्ता विषयमा असन्तुष्टि जनाउँदा सार्वजनिक सम्पत्तिको तोडफोड गर्ने आगजनी गर्ने कुरो अलिक उपयुक्त भएन कि? तपाईँहरूले कार्यकर्तालाई नियन्त्रण गर्न सक्नु भएको हो कि नियन्त्रण गर्दा गर्दै पनि बाहिर गएको स्थिति?
यस्ता कुराहरू देश र जनताका लागि प्रिय होइनन्। अब मैले अघि भने संविधान सभामै तोडफोड भयो, हेर्नुहोस् यतिका मान्छे मरे देशमा, कहीँको रगत बग्यो, त्यो पृष्ठभूमिको एउटा तितो अनुभव हामी सँगालिसकेको हुनाले हामीले जनपरिचालन जनताको विश्वासको आधारमै अगाडि जाने हो। तर के हुन्छ भन्दाखेरि सरकारले शान्ति सुरक्षाको कुनै सुनिश्चितता नगर्ने, मानिसहरूले गोली खाइरहने, खुकुरी खाइरहने, सरकार रमिते हुने, सरकारमा बस्नेहरू नै उत्तेजना र भड्काउपूर्ण भाषण गरेपछि अब कहिलेकाहीँ स्थिति नियन्त्रणभन्दा बाहिर जान्छ। मानिसहरूले त्यस्ता घटनाबाट उत्पन्न उत्तेजनालाई तपाईँले अघि भन्नुभएका तोडफोडमा रूपान्तरित गरिदिन्छन्, जुन कुरा दुःखदायी कुरा हो।
उहाँ हुनुहुन्थ्यो एमाले उपाध्यक्ष भीम रावल। आजको कार्यक्रममा हामीले राजनीतिक गतिरोध अन्त्य किन हुन सकेको छैन, गतिरोध लम्बितै जाँदा संविधानको भविष्यमाथि पर्न सक्ने संकट, स्थानीय चुनाव लगायतका विषयमा छलफल गर्यौं। एमाले उपाध्यक्ष भीम रावलसँग गरिएको कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको आजको समय सकिने लागेको छ। कार्यक्रमबाट प्राविधिक साथी सन्दीप सुन्दाससँगै म प्रकाश ढकाल पनि बिदा हुन्छु। नमस्कार।